नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
चुनाव 74 प्रदेश सभा र प्रतिनिधि सभा
पहिलो चरण 18 दिन बाँकी, दोस्रो चरण 29 दिन बाँकी।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेसिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
विवेकशील साझा पार्टीको चुनावी घोषणा पत्र तयार, राप्रपा प्रजातान्त्रिक र देशभक्त जनतान्त्रिक मोर्चा नेपालको घोषणा पत्र सार्वजनिक।
डोटीका एमाले उम्मेद्वार प्रेमबहादुर आलेमगरलाई निर्वाचन आयोगको 24 घण्टे स्पष्टीकरण, मतदातालाई पैसा बाँडेको आरोप।
जनकपुर अञ्चल अस्पतालमा गरीब एवं असहाय निशुल्क औषधि निशुल्क खाना पाउने, गरीब असहाय तथा अपाङ्गता भएकालाई 2 छाक खाना दिइने।
अत्यधिक बाक्लो तुवालोका कारण भारतको राजधानी नयाँ दिल्लीको जनजीवन प्रभावित, केही ठाउँका विद्यालय अनिश्चितकालका लागि बन्द गर्न निर्देशन।
र 19 वर्ष मुनिको एसिया कप फुटबल छनौटमा नेपाल ओमनसँग पनि पराजित, छनौटमा खेलेका 4 खेलमा नेपालले 1 गोल पनि गर्न सकेन।
युनाइटेड टेक्निकल कलेज भरतपुर चितवनको नयाँ भर्ना सम्बन्धी सूचना।
पोखरा विश्वविद्यालयबाट सम्बोधन प्राप्त ISO 9001:2015 सर्टिफाइड दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन तथा डिन लिस्ट अवार्ड समेत लिन सफल यस युनाइटेड टेक्निकल कलेजमा चितवन जिल्लामै पहिलो पटक बीई कम्प्युटर कार्यक्रममा भर्ना खुल्यो।
साथै बीई सिभिल र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
सम्पर्क युनाइटेड टेक्निकल कलेज भरतपुर 11 चितवन।
फोन 056-527-982, मोबाइल 98-550-63-794, 98-550-50-860।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। आउँदो मंगसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि विवेकशील साझा पार्टीले आफ्नो प्रतिबद्धता पत्र तयार पारेको छ। पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री सहितको शासकीय स्वरूप उपयुक्त हुने आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ। यस्तै विदेशमा काम गर्ने नेपालीले पनि चुनावमा मतदान गर्न पाउनुपर्ने धारणा रहेको उसले जनाएको छ। यस्तै 20 वर्षमा नेपाललाई मध्यम आय भएको देश बनाउने योजना पनि प्रतिबद्धता पत्रमा समावेश छ। घोषणा पत्रको सारांश आज सार्वजनिक गर्दै विवेकशील साझा पार्टीले आउँदो शुक्रबार दिउँसो 14:45 धरहरा परिसरमा पूरा प्रतिबद्धता पत्र सार्वजनिक गर्ने जानकारी दिएको छ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दू राष्ट्र बनाउने प्रतिबद्धता सहित घोषणा पत्र सार्वजनिक गरेको छ। घोषणा पत्रमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई राष्ट्रिय विभूतिका रूपमा मान्यता दिँदै उहाँको जन्मदिन पुष 27 गते प्रत्येक वर्ष नेपालको राष्ट्रिय एकता दिवस मनाउने, मानव संसाधनको विकासमा विशेष जोड़ दिई कुल गृहस्थ उत्पादनको 5% यस क्षेत्रमा खर्च गर्ने, वित्तीय बीमा धितोपत्र र सहकारी क्षेत्रको विकास गर्ने कार्यलाई प्राथमिकता दिने उल्लेख छ। कृषि औद्योगिक र सेवामूलक व्यवसायमा आउँदो 5 वर्षमा कम्तीमा 15 लाख रोजगारी सृजना गर्ने पनि घोषणा पत्रमा उल्लेख छ।
यस्तै मोहन वैद्य किरण नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले पनि आज घोषणा पत्र सार्वजनिक गरेको छ। प्रतिनिधि सभा र प्रदेश सभाको चुनावलाई क्रान्तिकारी उपयोग गर्ने नीतिसहित जनगणतान्त्रिक संविधान बनाउने उसको घोषणा पत्रमा उल्लेख छ। मोर्चाले पहिलो चरणको चुनावमा प्रतिनिधि सभातर्फ 14 जना र दोस्रो चरणको चुनावमा 78 जना उम्मेद्वार उठाएको छ।
निर्वाचन आयोगले चुनावका लागि आवश्यक सामग्री मतदान हुनुभन्दा 3 दिन अघि नै मतदान केन्द्रमा पुर्याउने तयारी थालेको छ। गोर्खा लगायत केही जिल्लामा मतदान केन्द्र टाढा रहेकाले 3 दिन अगावै सबै सामग्री पुर्याउने तयारी गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार केही मतदान केन्द्रमा पुग्न 7-8 घण्टा पैदल हिँड्नुपर्ने बाध्यता रहेकाले छिटो सामग्री पुर्याउन लागि हो। सड़क सञ्जाल नभएका ठाउँमा भने हेलिकप्टरबाटै चुनाव सम्बन्धी सामग्री लगिने प्रवक्ता ढकालले जानकारी दिनुभयो। पहिलो चरणमा चुनाव चुनाव हुने 32 जिल्ला मध्ये 15-16 जिल्ला सदरमुकाममा चुनाव सम्बन्धी सामग्री पुगिसकेको छ। बाँकी अरू जिल्लामा पनि 27 गतेभित्र सदरमुकाममा सामग्री पुर्याउने आयोगले जनाएको छ। मतपत्र सहित अनुसूची, फारम, स्वस्तिक चिन्ह, मसी लगायत 62 प्रकारका चुनाव सम्बन्धी सामग्रीमा पर्छ। चुनाव नजिकिएसँगै आयोगले मतदान केन्द्रमा चुनाव नजिकिएसँगै आयोगले मतदान सम्बन्धी कार्यक्रम थालेको छ। यस्तै आयोगले आउँदो शनिबारदेखि मतदाता शिक्षा कार्यक्रम शुरू गर्ने तयारी पनि गरेको छ।
प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले चुनाव प्रचारमा बालबालिकाको प्रयोग नगर्न दलका उम्मेद्वारलाई आग्रह गर्नुभएको छ। गैर सरकारी संघ संस्थाद्वारा प्रदान गरिएको नागरिक अपील ग्रहण गर्दै यादवले चुनावमा उम्मेद्वारबाट हुन सक्ने बालबालिकाको प्रयोगलाई निरुत्साहन गर्न आग्रह गर्नुभयो। शिक्षक तथा अभिभावकलाई चुनावमा बालबालिकाको प्रयोग हुनुहुन्न भन्ने सन्देश दिन जिल्ला तहमा सचेतना र्याली निकाल्न सुझाव दिँदै प्रमुख निर्वाचन आयुक्त यादवले शान्ति क्षेत्रको रूपमा रहेको विद्यालयमा राजनीतिक गतिविधि सञ्चालन नगर्न पनि अपील गर्नुभएको छ।
मतदातालाई पैसा बाँडेको भन्दै निर्वाचन आयोगले डोटीका एकजना उम्मेद्वारसँग स्पष्टीकरण सोधेको छ। नेकपा एमालेका डोटीका प्रतिनिधि सभा सदस्यका उम्मेद्वार प्रेमबहादुर आलेमगरले पैसा बाँडेको भन्ने खबर सार्वजनिक भएकाले त्यसबारे स्पष्टीकरण सोधेको आयोगले जनाएको छ। आचार संहिता लागू भएका बेला मतदातालाई रकम बाँडेको विषयमा निर्वाचन आयोग ऐन अनुसार उम्मेद्वारी किन रद्द गर्न नपर्ने बारेको स्पष्टीकरण बुझाउन उहाँलाई 24 घण्टाको समय दिइएको छ।
मोरङ सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी व्यवसायीले चन्दाका कारण हैरान भएको गुनासो गरेका छन्। राजनैतिक दलले चुनावी खर्चका लागि चन्दा मागेर हैरान पारेको उद्योगीले बताएका हुन्। एक नम्बर प्रदेश उद्योग वाणिज्य संघका कोषाध्यक्ष रमेश राठीका अनुसार आर्थिक सहयोगका लागि विभिन्न दल र उम्मेद्वारले उद्योगीलाई फोन गरेर चन्दा माग्ने गरेका छन्। कतिपयले त पत्र लेखेरै आर्थिक सहयोग माग्ने गरेका छन्। पत्रमा आर्थिक सहयोग भनेर लेखिए पनि रेट तोकेरै उद्योगीसँग बार्गेनिङ गर्ने गरेको उद्योगीहरूले गुनासो गरेका छन्।
कञ्चनपुरका बासिन्दाले भोट माग्न आउने उम्मेद्वारलाई जंगली हात्तीको आतंक रोकिदिन आग्रह गरेका छन्। जंगली हात्तीको बथानले बाली खाइदिनुका साथै घर भत्काइदिने गरेको भन्दै शुक्ला फाँटा नगरपालिका बाघ बजार टोलका हात्ती पीड़ित परिवारले भोट माग्न आउने उम्मेद्वारसित शुक्ला फाँटा राष्ट्रिय निकुञ्जको हात्ती छिर्ने क्षेत्रमा विद्युतीय तारबार गरिदिन माग गरेका हुन्। जंगली हात्तीको बथान राति बस्तीमा पसेर घरबारीको अन्न खाइदिने र घर समेत भत्काइदिने गरेकाले रातिमा जागराम बस्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाको गुनासो छ। हात्तीले घर भत्काएका परिवारका घर पुननिर्माण गरिदिन पनि स्थानीय बासिन्दाले उम्मेद्वारसँग माग गरेका छन्।
उदयपुरमा पार्टीको आधिकारिक उम्मेद्वार विरूद्ध बागी दिने होमबहादुर दाहाललाई नेकपा एमाले साधारण सदस्य समेत नरहने गरी कार्यवाही गरेको छ। माओवादी केन्द्र र एमालेको वाम गठबन्धन विरूद्ध बागी उम्मेद्वारी दिने दाहाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरिएको एमाले जिल्ला अध्यक्ष ईश्वरमणि राउतले जानकारी दिनुभयो। स्वतन्त्र उम्मेद्वार बनेका दाहाल भंगेरो चुनाव चिन्ह लिएर चुनाव प्रचारमा व्यस्त हुनुहुन्छ।
यस्तै रूपन्देहीमा नेपाली कांग्रेसका 18 जना नेता कार्यकर्ता कार्यवाहीमा परेका छन्। मंगिर 21 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा चुनावका लागि पार्टीले तय गरेका आधिकारिक उम्मेद्वारको विरूद्धमा बागी उम्मेद्वार बनेका र उनीहरूको प्रस्तावक तथा समर्थक बनेकालाई जिल्ला सभापति अब्दुल रजाकले कार्यवाही गरेको बताउनुभयो। उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासित गरिएको उहाँले बताउनुभयो।
यसै गरी नेपाली कांग्रेसको कपिलवस्तु जिल्ला कार्य समितिले बागी उम्मेद्वारलाई कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। कपिलवस्तुको क्षेत्र नम्बर 2 को 2 नम्बर प्रदेशसभा सदस्यका लागि उम्मेद्वारी दिएका पूर्व उपसभापति राजु प्रसाद अर्याललाई कांग्रेसले 3 दिनभित्र आफ्नो उम्मेद्वारी निष्क्रिय बनाई आधिकारिक उम्मेद्वारलाई समर्थन गर्न लिखित आग्रह गरेको छ। यसलाई व्यवस्था गरे 10 वर्षका लागि पार्टीको साधारण सदस्य समेतबाट निष्कासन गर्ने चेतावनी कांग्रेसले दिएको छ।
डोटीमा प्रमुख जिल्ला अधिकारी नहुँदा निर्वाचन सुरक्षा समितिको बैठक प्रभावित भएको छ। यसअघिका सीडीओ कुमार बहादुर खड्का एक हप्ता अघि सरूवा भएर कञ्चनपुर जिल्ला प्रशासन कार्यालय गएपछि डोटी प्रमुख जिल्ला अधिकारी विहीन भएको हो। अर्का सीडीओ कहिले आउने भन्ने टुङ्गो नलाग्दा चुनावको सुरक्षा व्यवस्था साथै नागरिकता वितरण जस्ता काममा समस्या भएको छ।
चितवनको नारायणघाट मुगलिन सड़कमा दिनमा 4 पटक गाड़ी रोकेर सड़क विस्तारको काम गरिने भएको छ। आउँदो आइतबारदेखि हरेक दिन बिहान 7 देखि 8 बजेसम्म, 11 बजेदेखि 12 बजेसम्म, दिउँसो 1 बजेदेखि 2 बजेसम्म र 3 बजेदेखि 4 बजेसम्म आवागमन रोकेर भित्ता काटिने नारायणगढ़ मुगलिन सड़क आयोजनाका इन्जिनियर शिव खनालले बताउनुभयो। चुनावको समयसम्मका लागि दिउँसोको समयमा गाड़ी रोक्दै भित्ता काट्ने काम गर्न लागिएको हो। वर्षा र चाडपर्वको समय परेकाले दुई महिनादेखि चितवन नारायणघाट सड़क खण्डको भित्ता काट्ने काम रोकिएको थियो। भित्ता काट्ने समयमा गाड़ीको आवाजावत रोक्न रामनगर प्रहरी, प्रहरी चौकी जुगेडी, अस्थायी प्रहरी पोस्ट सिमलताल र इलाका प्रहरी कार्यालय मुङलिनलाई जिम्मा दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख इन्स्पेक्टर सन्तोष पन्तले जानकारी दिनुभयो। सड़क खण्डको अहिलेसम्म 58% मात्रै काम भएको छ। सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च खर्च, कमाई कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, कामा के हो बसै कहाँ हो, के हुन् सुविधा, सबै कुरा प्रष्ट हुनु नराखी दुविधा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
पोखरा इन्जिनियरिङ कलेजमा 5 वर्ष ब्याचलर इन आर्किटेक्चर विषयमा भर्ना खुल्यो।
आवश्यक शैक्षिक योग्यता ए लेभल वा प्लस टू साइन्स, डिप्लोमा इन इन्जिनियरिङ वा सोसरह दोस्रो श्रेणीमा उत्तीर्ण गरेको।
फारम बुझाउने अन्तिम मिति यही मङ्सिर 1 गते, प्रवेश परीक्षा मङ्सिर 2 गते।
अन्य जानकारीका लागि पोखरा इन्जिनियरिङ कलेज फिर्के पोखरा,
फोन 061-531-209, 531-209।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले विवेकशील साझा पार्टीको चुनावी घोषणापत्र तयार, राप्रपा प्रजातान्त्रिक र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको घोषणापत्र सार्वजनिक, डोटीका एमाले उम्मेद्वार प्रेमबहादुर आलेमगरलाई निर्वाचन आयोगको 24 घण्टे स्पष्टीकरण लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। खानेपानीको अभाव हुँदा पुरूषको तुलनामा महिलाले बढ़ी दुःख पाउँछन्। पानी ओसार्न, सरसफाई तथा घरभित्रको काममा महिलाकै संलग्नता बढ़ी हुन्छ, तर पानीको सहज उपलब्ध भएमा महिला सशक्तिकरणमा समेत सहयोग पुग्छ। पीटी लोपचनको रिपोर्ट।
गाउँका सबैजसो पुरूष विदेशमा छन्। कुलो खन्न नजाउ, पानीको दुःख कतिन्जेल खेप्ने, ढुङ्गा तथा सिमेन्टको काम जानिने होइन, जेता होला भनेर गाउँभरिका महिला भेला भए र कुलो खन्न, ढुङ्गा ओसार्न र सिमेन्टको काम पनि गर्न थाले। महिलाको सक्रियताबाट रसुवाको कालिका गाउँपालिका 4 धुसेनीमा अहिले घर घरै खाने पानीको धारा जोडिएका छन्। आपत विपत्मा गरेको कामले अहिले महिलाको सिप र क्षमतामा वृद्धि भएको छ। धुसेनीकी सुषमा तामाङ।
अब केटा मान्छे निस्किँदैन, केडी केडी भएर जानुपर्छ, हामीले धेरै दुहानी गरे हो त्यो काममा गएर, धेरै काम कुरो सिक्यो। पहिला साबेल चलाउँथेन, मसला भने कस्तो भने थाहा थिएन, पाइप कसरी तान्ने भने थाहा थिएन, अहिले पाइप यसरी बिछाउनु पर्ने भने धेरै जान्यो, यसरी खन्नु पर्ने धेरै जान्यो, मसला बनाएर दिन जान्यो, कस्तो किसिमको ढुङ्गा चाहिन्छ भने जान्यो, सबै जान्यो नि त। अहिले त
आफूले नजानेको काममा हात हाल्दा सिप जानियो, भोलि कुनै अर्को काममा हात हाल्न पनि सजिलो बनायो। पानीको उपलब्ध भएपछि तरकारी फलाउन थाले, अघि पछि तरकारी किन्नमै खर्च हुने रकम पनि जोगिएको छ। धुसेनीका दिदी बहिनीले यसै भन्न थालेका छन्। शान्ता तामाङको कुरा सुनौ।
तरकारी भन्ने त लाउनै पाउँदैन थियो, वस्तुलाई त अब जसो तसो गरेर बोकेर ल्याएर दिनु परिहाल्यो, तरकारीहरू त लगाउनु पाउँदैन थियौँ हामीले, अहिले त अब लगाउनु पाउँछ।
पानी लिन जाऊ, लाइन बस, पानी लिएर आऊ, फेरि पानी लिन जाऊ, पहिलेका दिनहरू यसै गरी बित्ने गरेका थिए। घरमै पानी उपलब्ध भएपछि पानी लिन जान लाग्ने समयमा बैठक तथा तालिममा भाग लिन पाएका छन् महिलाले। यसले गर्दा विभिन्न ज्ञान गुणका कुरा सिक्न पाएको बताउनुहुन्छ धुसेनीकी सानु माया तामाङ।
अन्त जानु परेन, लाइन लगाउनु परेन, पानी थाप्यो राख्यो अनि अब आफू हिँड्ने ठाउँमा हिँड्न पायो, मिटिङहरूमा जान पायो, अब घरमा बसेर बसिरहँदाखेरि केही कुरा नि बुझिन्थेन, अहिले चाहिँ धेरै कुराहरू बुझिन्छ। पहिला त बोल्न नि जान्थेन, लजाएर बसिरहन्थ्यो, अहिले चाहिँ धेरै अलिक बोल्ने भएको छ।
खाने पानीको अभावमा पर्याप्त पानी पिउन नपाउने मात्र होइन बाल बालिकाको पढाइ प्रभावित हुने, पानी बोक्दा बोक्दा महिलामा आङ खस्ने समस्या हुने र आर्थिक रूपमा सबल नहुने लगायत अध्ययनबाट पुष्टि भइसकेको छ। खानेपानी अभाव महिला सशक्तिकरणको ठूलो बाधक पनि हो, त्यसैले सबै बस्तीमा खानेपानीको सहज उपलब्ध गराउनु राज्यको दायित्व हो।
अब फेरि खबरकै सिलसिला, जनकपुर अञ्चल अस्पतालमा गरीब एवं असहाय बिरामीले निशुल्क खाना पाउने भएका छन्। 12 वर्ष अघि बन्द गरिएको निशुल्क खानाको सुविधा आजदेखि फेरि शुरू गरिएको हो। जनकपुर अञ्चल अस्पतालका लागि स्वास्थ्य मन्त्रालयले 3,00,000 रुपियाँ निकासा दिइसकेको र खर्च अनुसार बजेट व्यवस्थापनमा समस्या नहुने भएपछि गरीब, असहाय तथा अपाङ्गता भएका बिरामीलाई दैनिक 2 छाक खाना उपलब्ध गराउने निर्णय गरिएको मेडिकल सुपरिन्टेन्डेन्ट राम परीक्षण यादवले जानकारी दिनुभयो। अस्पतालमा यसअघि गरीब, असहाय तथा अपाङ्गता भएका बिरामीका लागि बजेट विनियोजन भएपछि खर्च नभएर फ्रिज हुँदै आएको थियो। खानाका लागि 50 रुपियाँ प्रति प्लेटका दरले जनकपुर उपमहानगरपालिकाले त्यहीँको एक होटललाई जिम्मा दिएको छ।
दाताको दबावपछि राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्प पीड़ितको घर पुनर्सर्वेक्षणमा खटिएका इन्जिनियरलाई फिर्ता बोलाएको छ। भूकम्प प्रभावितको सूचीमा नाम नपरेको भन्दै गुनासो फारम भरेकालाई अनुदान पाउनेको सूचीमा राख्नुपर्ने हो होइन भनेर अध्ययन गर्न प्राधिकरणले भूकम्प अति प्रभावित 14 जिल्लामा टोली खटाएको थियो। गुनासो फारम भरेका मध्ये झण्डै 40% घरको पुनर्सर्वेक्षण बाँकी रहँदै इन्जिनियर फर्किएका हुन्। बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग डीएफआईडीको सहयोगमा पुनर्सर्वेक्षणको काम थालिएको हो। सर्वेक्षण शुरू गरेको 50 दिनभित्र काम गरिसक्ने सम्झौता भए पनि सर्वेक्षणमा ढिलाइ भएको भन्दै डीएफआईडीले असन्तुष्टि जनाएपछि इन्जिनियरलाई फिर्ता बोलाउनु परेको प्राधिकरण स्रोतले जनाएको छ। प्राधिकरणका प्रवक्ता यमलाल भूषालले भनी चुनाव लगायत कारणले पुनर्सर्वेक्षणको काम रोकिएको र बाँकी रहेको घर सर्वेक्षणका लागि फेरि इन्जिनियर खटाउने जानकारी दिनुभयो।
नेपाल र क्यारेबियन मुलुक बहमासबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसंघका लागि स्थायी नेपाली प्रतिनिधि दुर्गा प्रसाद भट्टराई र बहमासका स्थायी प्रतिनिधि सेलिया कारीले कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धी समझदारी पत्रमा आज हस्ताक्षर गर्नुभएको हो। बहमाससँगै नेपालले विश्वका 153 देशसित अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरेको छ।
जुम्लामा जैविक विविधता संरक्षण गर्न पश्चिम पहाड़ भू परिधि कार्यक्रमको दोस्रो खण्ड शुरू भएको छ। कार्यक्रमका लागि 14,00,000 रूपियाँ बजेट खर्च हुने जिल्ला वन कार्यालयले जनाएको छ। कर्णालीको वन क्षेत्रको जैविक विविधता र वन्यजन्तु संरक्षण, संवर्धन र प्रवर्धन, स्थानीय समुदायलाई हरित रोजगारी, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण र दिगो वातावरणीय संरक्षणका लागि कार्यक्रम लागू भएको जिल्ला वन अधिकृत मोहन प्रसाद श्रेष्ठले जानकारी दिनुभयो। यस्तै रैथाने कृषि बालीहरू कोदो, जुम्ली मासी धान, फापर, जौ र सिमीको संरक्षणमा पनि कार्यक्रम केन्द्रित रहनेछ।
सर्लाईको घुर्क्यौली घर भई अहिले ललितपुरको कुसुन्ती सर्लाईको घुर्क्यौली घर भई ललितपुरको कुसुन्ती बस्दै आएका 49 वर्षीय यज्ञबहादुर खड्काको हत्या भएको छ। ट्याक्सी चालक खड्का आज बिहान मनोहराको जग्गा प्लानिङमा 2140 नम्बरको ट्याक्सीमा मृत फेला परेका भक्तपुर प्रहरी प्रवक्ता कृष्ण प्रसाईले जानकारी दिनुभयो। खड्काको हत्याका सम्बन्धमा अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 2 किलो चरेससहित एकजना युक्रेनी नागरिकलाई पक्राउ गरेको छ। कोटेश्वरबाट खटिएको प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोको टोलीले 42 वर्षका युक्रेनी नागरिक अलेक्सी लोलेनकोलाई पक्राउ गरेको हो। जेट एयरवेजको उडानमा मुम्बई हुँदै युक्रेन जान लागेका ओलेक्सीको झोला जाँच गर्दा 2 किलो चरेस भेटिएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस्तै भारतबाट नेपाल आउँदै गरेका सल्यान थारमारे नगरपालिकाका रमेश योगी पेस्तोल सहित पक्राउ परेका छन्। उनलाई बाँकेको नेपाल भारत सीमा नाका स्थित इलाका प्रहरी चौकी जमुनाहाले जाँच गर्ने क्रममा एयर पेस्तोल र त्यसमा प्रयोग हुने 45 गोली सहित पक्राउ गरेको हो।
यस्तै लमजुङमा गाँजा र लागू औषध कारोबार गरेको आरोपमा 2 भारतीय सहित 3 पक्राउ परेका छन्। लमजुङको सुन्दर बजार नौ सिउडी बारबाट दुई भारतीय सहित तीनजना पक्राउ परेका हुन्। गस्तीमा रहेको प्रहरी टोलीले सिउडी बारबाट भारत मोतिहारीका अशरफ अली र अबुल कायस तथा सुन्दर बजारका विकास नेउपानेलाई पक्राउ गरेको हो।
सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योति मल जमल चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर। सुवर्ण अवसर,
विश्व मधुमेह दिवसको अवसरमा नेपाल डायबिटिज थायराइड इन्डोक्राइनोलोजी तथा फिजिसियन सेन्टरमा यही कार्तिक 15 गतेदेखि मंगसिर 14 गतेसम्म निशुल्क सुगर परीक्षण गरिनुका साथै थायराइड जाँच मात्र रु 500 र अन्य सेवाहरूमा पनि विशेष छुट प्रदान भइरहेको छ।
सम्पर्क नेपाल डायबिटिज थायराइड इन्डोक्राइनोलोजी तथा फिजिसियन सेन्टर, नयाँ बानेश्वर सिभिल ब्याङ्कको माथिल्लो तलामा। फोन नम्बर 01-4785-420-4785-430।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। गैर सरकारी संस्था महासंघले संविधान कार्यान्वयन र संघीय संरचनामा आफ्नो भूमिका स्पष्ट गर्न सरकारसँग आग्रह गरेको छ। गैर सरकारी संस्थाको 23 साधारण सभा र 7 नागरिक सम्मेलनको अन्तिम दिन आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा गैर सरकारी संस्थाका अध्यक्ष गोपाल लम्सालले संविधानको पूर्ण कार्यान्वयनका लागि आफूहरूको भूमिका स्पष्ट पार्नुपर्ने बताउनुभयो। यस्तै महासंघका महासचिव मिलन श्रेष्ठले गैर सरकारी संस्थासँग छलफल गरी समाज कल्याण परिषदलाई प्रभावकारी विकेन्द्रित पुनर्संरचना हुने गरी सामाजिक विकास ऐन जारी गर्न आग्रह गर्नुभयो।
रासायनिक मलको अभाव भएपछि दाङमा गहुँ खेती लगाउने किसानलाई समस्या भएको छ। गहुँ लगाउने समय शुरू भइसक्दा पनि एक हप्तादेखि रासायनिक मलको अभाव भएकाले किसानले गहुँ छर्न सकेका छैनन्। मलको आयात नभएका कारण दाङको तुलसीपुर, घोराई र लमईमा मलको अभाव भएको कृषि सामग्री कम्पनी लिमिटेड तुलसीपुरका प्रमुख तीर्थ नेउपानेले जानकारी दिनुभयो।
पोखरा बागलुङ राजमार्गको पर्वत खण्डमा सड़क दुर्घटना न्यूनीकरणका लागि भन्दै त्यस ठाउँमा कन्भेक्स मिरर अर्थात ऐना राखिएको छ। सड़कमा गाड़ीको चाप बढ़ेसँगै सड़कका घुम्ती तथा मोडमा विपरीत दिशाबाट आएको गाड़ी देखिने ऐना राखिएको हो। पर्वत र कास्कीको सीमाना, नयाँ पुलदेखि म्याग्दीको बेनी बजारसम्म विभिन्न ठाउँमा ऐना जडान गरिएपछि दुर्घटनामा कमी आउने अपेक्षा गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
नेपाल टेलिकमले विशेष छूटसहित भोइस तथा डाटा प्याक ल्याएको छ। टेलिकमका अनुसार भोइस प्याक अन्तर्गत थोरैमा 10 रुपियाँको एक दिने भोइस प्याक किन्दा 11 मिनट कुरा गर्न पाइन्छ। यस्तै सबैभन्दा महँगो 550 रुपियाँमा 60 दिनका लागि 1200 मिनट कल उपलब्ध गराइएको छ। यसै गरी टेलिकमले अल टाइम डाटा प्याकेज, नाइट डाटा प्याकेज, 4G डाटा प्याक, नाइट भोइस प्याक, फेसबुक इन्स्टाग्राम डाटा प्याक लगायतका अफर पनि सार्वजनिक गरेको छ। डाटा र भोइस तथा 4G प्याक प्राप्त गर्न ग्राहकले स्टिक 14-15 ह्यास डायल गर्नुपर्ने टेलिकमले जनाएको छ।
मेरो पनि भन्नु छ।
काङ्ग्रेसलाई बहुमत साथ जिताए मधेसीलाई देशको मालिक बनाइदिने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई उज्यालो अनलाइनमा पढेर ट्विटरमा स्याङ्जाली सिपी भन्नुहुन्छ, चुनावमा भोटका लागि जस्तो सुकै प्रतिबद्धता गर्छन् भन्ने कुरा प्रधानमन्त्रीको यो बोलीले प्रष्ट पारेको छ। नागरिकलाई आश्वासन दिएर भोट माग्ने तर सत्तामा पुगेपछि सबै कुरा बिर्सने नेताको प्रवृत्ति अलिकति पनि फेरिएन।
यसै विषयमा थापा बाबुको प्रश्न छ, आजसम्म मधेसका नागरिक नोकर मात्रै बनेका हुन् त? नागरिकलाई नोकर आफूलाई मालिक सम्झने नेताले समृद्धिको सपना देखाउनु दिवा सपना जस्तै हो।
माओवादीले सल्यानमा बागी उम्मेद्वारका लागि छुट्टै चुनावी प्रचार कमिटी गठन गरेको खबर पढेपछि ईश्वरी शाही ठकुरी फेसबुकमा लेख्नुहुन्छ, बागी उठेकाले नाम फिर्ता नगरेपछि चुनाव जित्ने योजना बनाउनु स्वाभाविक हो, तर यसको समाधानका लागि पार्टी नेतृत्वले क्षमता हेरेर टिकट दिने परिपाटी बसाल्नुपर्छ, होइन भने चुनावमा हार बेहोर्न पनि तयार हुनुपर्छ।
गुल्मीमा किसान खेतमा व्यस्त भएपछि एमाले नेता गोकर्ण विष्टले खेतमै चुनावी सभा गरेको खबर उज्यालो अनलाइनमा पढेर शरण कुमार फेसबुकमा भन्नुहुन्छ, नेताहरू चुनाव अघि त किसानलाई खेत खेतमा गएर भेट्छन्, तर चुनाव जितेपछि किसान आफै नेतालाई भेट्न जाँदा 5 मिनट समय पनि दिन सक्दैनन्।
अनि विवेकशील साझा पार्टीले तयार पारेको घोषणा पत्रमा विदेशमा रहेका नेपालीले पनि भोट हाल्न पाउनुपर्ने विषय समेटेको भन्दै बल खत्री भन्नुहुन्छ, विदेशमा रहेका नेपालीले भोट हाल्न पाउनुपर्ने भए अहिले किन मिल्दैन त, यसलाई चुनावी एजेण्डा मात्रै नबनाइयोस्।
यसै विषयमा नरेन्द्र टण्डनको प्रतिक्रिया छ, विदेशमा रहेका युवाले आफ्नो देशको चुनावमा भोट हाल्न पाउने अधिकार छिटो पाइयोस्, शुभकामना।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू अर्जुन पोखरेल र विष्णु विश्वकर्मा। अब विदेशको खबर। अत्याधिक बाक्लो तुवालोका कारण भारतको राजधानी नयाँ दिल्लीको जनजीवन प्रभावित भएको छ। दिल्लीका सबै विद्यालयमा बाहिर खुल्ला ठाउँमा गरिने सबै प्रकारका गतिविधिमा रोक लगाइएको भारतीय संचार माध्यमले जनाएका छन्। केही ठाउँका विद्यालयलाई त अनिश्चितकालका लागि बन्द गर्न निर्देशन पनि दिएको छ। धेरै प्रदूषित शहरमध्येमा पर्ने दिल्लीलाई लगातार दोस्रो दिन आज बाक्लो तुवालोले ढाकेको हो। भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठनले तोकेको सुरक्षित स्तरभन्दा धेरै गुणासम्म बढी भएको पाइएको छ। कम गतिको हावा, निर्माण स्थलबाट आउने धूलो, फोहोर जलाउने र चाडपर्वमा पड्काइएको पटेकाले दिल्लीमा वायु प्रदूषण बढेको वातावरणविदहरूले बताउँदै आएका छन्।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 19 वर्ष मुनिको एसिया कप फुटबल छनौटमा नेपाल ओमानसँग पनि पराजित भएको छ। किर्गिस्तानको बिस्केकमा भएको आफ्नो अन्तिम खेलमा नेपाल ओमानसँग 5-0 पराजित भएको हो। युएई, किर्गिस्तान र बहराइनसँग पराजित भइसकेको नेपालको एसिया कपमा छनौट हुने सम्भावना यसअघि नै सकिएको थियो। छनौटका 4 खेलमा 1 गोल पनि गर्न नसकेको नेपालले 12 गोल खाएको छ। यो समूहको विजेता बन्दै युएई 19 वर्ष मुनिको एसिया कप फुटबलमा छनौट भएको छ।
र आईसीसी विश्व क्रिकेट लीग च्याम्पियनशीप अन्तर्गत आउँदो महिना युएईसँग हुने खेलका लागि प्रारम्भिक टोलीको घोषणा भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित टोलीले 26 जना खेलाड़ी छनौट गरेको छ। छनौट हुने खेलाड़ीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, विनोद भण्डारी, सागर पुन, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामी छानेछन्। यस्तै मोहम्मद आरिफ शेख, ललित भण्डारी, सुसन भारी, सुशील कणेल, नरेश बुडायर, शक्ति गौचन, जितेन्द्र मुखिया, मेहबूब आलम पनि प्रारम्भिक टोलीमा परेका छन्। सौरभ खनाल, हसिम अन्सारी, सिद्धान्त लोहनी, दिलीप नाथ, विक्रम शोभ, सुनिल धमला, अनिल मण्डल र कुशल भुर्तेल पनि टोलीमा अटाएका छन्। मलेसियामा हुने 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा गरेको प्रदर्शनका आधारमा 19 वर्ष मुनिका 2 जना खेलाड़ीलाई पनि यो टोलीमा थपिनेछ। सबै 28 जना खेलाड़ीलाई बन्द प्रशिक्षणमा राखेर अन्तिम टोली छनौट गरिनेछ। नेपालले मंगसिर 20 र 22 गते युएईसित उसकै घरेलु मैदान शेख जियाद स्टेडियम आबुधाबीमा खेल्नेछ। गएको महिना भएको 6 चरणको खेलमा हङकङसित पराजित भएपछि नेपाल डिभिजन दुईमा झरिसकेको छ। 9 अङ्कसहित नेपाल 6 स्थानमा छ भने 6 अङ्क मात्रै बटुलिएको युएई पुछारमा छ। युएई र नेपालसँगै नामिबिया पनि डिभिजन दुईमा झरिसकेका छन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
विवेकशील साझा पार्टीको चुनावी घोषणा पत्र तयार। राप्रपा प्रजातान्त्रिक र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको घोषणा पत्र सार्वजनिक।
डोटीका एमाले उम्मेद्वार प्रेमबहादुर आलेमगरलाई निर्वाचन आयोगको 24 घण्टे स्पष्टीकरण। मतदातालाई पैसा बाँडेको आरोप।
जनकपुर अञ्चल अस्पतालमा गरीब एवं असहाय बिरामीले निशुल्क खाना पाउने। गरीब असहाय तथा अपाङ्गता भएकालाई 2 छाक खान दिइने।
अत्यधिक बाक्लो तुवालोका कारण भारतको राजधानी नयाँ दिल्लीको जनजीवन प्रभावित। केही ठाउँका विद्यालय अनिश्चितकालका लागि बन्द गर्न निर्देशन।
र 19 वर्ष मुनिको एसिया कप फुटबल छनौटमा नेपाल ओमानसँग पनि पराजित। छनौटमा खेलेका 4 खेलमा नेपालले 1 गोल पनि गर्न सकेन।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू सशिन्द्र गौतम र सुरेश महर्जनसँगै हामी सुनिता पहरी र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।